सस्तित्व र समानताका लागि सशक्त महिला आवाज कार्यक्रम आजका नारी समतामूलक समाज निर्माणको लागि सशक्त नारी आवाज विविध विधा र क्षेत्रमा अग्रसर सफल संघर्षरत महिला व्यक्तित्वको जीवन अनुभव अनुभूतिसँगै महिला सवालका विविध विषयलाई उठान गर्ने क्रममै बुधबारको बिहानी फेरि पनि कार्यक्रम आजका नारीको एउटा अर्को श्रृंखला लिएर यहाँहरूमा आज हामी उपस्थित भइसकेका छौं। आउनुहोस् कार्यक्रममा स्वागत गर्छु प्राविधिक साथी देवकी भण्डारीका साथ म चन्दा विष्ट। कार्यक्रम आजका नारीमा आज हामी महिला शक्तिमा केन्द्रित रहेर कुराकानी गर्न लागेका छौं। 25 वर्षदेखि मानव बेचबिखन विरूद्धको अभियानमा जुटिरहनु भएको आशा नेपालको संस्थापक मध्येकै एक र हाल कार्यकारी निर्देशक विमला थापासँग सबैभन्दा पहिला त कार्यक्रम आजका नारीको यो श्रृंखलामा यहाँलाई म स्वागत गर्छु विमलाजी।
हजुर हस् धन्यवाद हजुर चन्दाजी।
हजुर सन्चै हुनुहुन्छ?
एकदम सन्चै छु।
अनि आफूसँगै रहेका जसको घाँस बाँस कपास सुरक्षा शिक्षा स्वास्थ्यको दायित्व लिनु भएको छ ससाना नानीहरूदेखि किशोर किशोरी आमा सबैलाई सन्चै छ नि?
सन्चो हुने जति सन्चै छन् सन्चो नहुनेहरूलाई कन्टिन्यू औषधिहरू गरिँदैछ। कोही क्यान्सर भएका कोही एचआईभी भएका कोही अब विभिन्न रोग निको नहुने रोग भएकाहरू अब जो हुन्छन् तिनीहरूलाई निरन्तर औषधि उपचार भइरहेछन्। सन्चो हुने जति सन्चै छन्।
हजुर उहाँहरूको पनि स्वास्थ्य लाभको पनि हामी कार्यक्रमबाट कामना गर्छौ र आज भोलिको दिनचर्या चाहिँ आशा नेपालकै यस्तै यस्तै कामहरूमा नै व्यस्त हुनुहुन्छ होला होइन?
यस्तै काममा नै व्यस्त छु अनि टाइमै पुग्दै पुग्दैन। दिन उज्यालो हुन नपाइकन बेलुका भइसक्छ थाहै पाउँदैन।
कहिले सोच्नु भएको थियो होला यति व्यस्तताको दिन रहन्छ संस्था एउटा चलाएर सयौंको सहारा बन्छु भन्ने सोच्नु भएको थियो?
कहिले पनि सोचेको थिएन। बच्चा बेलामा चाहिँ मलाई बच्चा मन पर्थ्यो। कहिले पनि यस्तो गरेर बस्छु र यस्तो गर्छु भने मेरो कल्पना भन्दा बाहिरको कुरा हो।
अहिले यहाँको दायित्वमा कतिजना आमाहरू बाल बालिका किशोर किशोरी हुनुहुन्छ त?
अहिले मेरो यहाँ काठमाडौँमा गोदावरीको टौखेल भन्ने ठाउँमा हाम्रो यो आशा नेपाल छ। यहाँ चाहिँ हामी आफ्नो भवन बनाएर बसेको चाहिँ 20 वर्ष पुगिसकेको छ। 48 जना बच्चाहरू र आमाहरू र किशोरीहरू गरेर अहिले यहाँ उहाँहरूले सेवा लिइरहनु भएको छ। कहिले घट्ने कहिले बढ्ने कहिले त्यस्तो भइरहेको हुन्छ। कसैले प्रहरीहरूले ल्याइदिनुहुन्छ।
पुनर्स्थापनाको काम पनि हुन्छ होइन?
एकदमै पुनर्स्थापनाको काम हुन्छ। धेरै मान्छेलाई नै पुनर्स्थापना गरिसकेका छौँ हामीले धेरैलाई नै। हामीले चाहिँ अब यसरी दिदी बहिनीहरूलाई यहाँ ल्याएपछि अथवा प्रहरीले नै ह्यान्ड ओभर गरेपछि उहाँहरूको के योग्यता छ के क्षमता छ भनेर हामीले हेर्छौँ। किनभने त्यत्तिकै त उहाँहरू यहाँ आइपुग्नुहुन्न। उहाँलाई रिल्याक्सको समय ट्रिटमेन्टको समय अब उहाँहरूको के हामी पत्ता लगाएर के गर्नुपर्ने छ गरेर उहाँलाई रिल्याक्स भएपछि अनि उहाँहरू आफैले आफ्नो योग्यता देखाउनुहुन्छ। कसैले के कसैले के गर्न चाहनेहरूलाई चाहिँ हामीले त्यसलाई गराएर अझै तिनीहरूलाई राम्रो तालिम दिएर हामीले इस्टाब्लिस गर्छौँ। उहाँहरू आफै नै हामी जान्छौँ भनेर गएकाहरू धेरै नै छन्।
हजुर अहिले काठमाडौँमा लगभग 48 जना हुनुहुन्छ भनेर भन्नुभयो होइन? अनि यस्तै गरी यहाँहरूको हेटौँडामा पनि छ होइन शाखा?
हजुर हेटौँडामा पनि छ। हेटौँडामा 32 जना जति हुनुहुन्छ। हेटौँडामा चाहिँ म्याक्सिमम चाहिँ हाम्रो स्टुडेन्टहरू नै छन् अहिले। तर यहीँबाट ठुला भएका हाम्रा नानीहरूले चाहिँ तिनीहरूलाई देखभाल गर्छन्।
त्यसपछि उता इन्डियामा पनि यहाँहरूले सेवा दिइराख्नु भएको छ?
हजुर एकदमै। इन्डियाको जुन दिदी बहिनी बेचिने मेन एरियामा विशेष गरी मुम्बईलाई टार्गेट गरेर सुरु गरेको कारणले गर्दा हाम्रो चाहिँ मुम्बईमा एउटा मेन जङ्सनमा चाहिँ यो हाम्रो अफिस छ। हाम्रो 10-12 जना भोलिन्टियर अनि 2-3 जना स्टाफहरू छन् अनि उनीहरूले चाहिँ त्यो ट्रेनिङहरू चलाइरहेको छ। फ्लाइट एरियामा पनि यो जुन उनीहरूले देह व्यापार गर्छन् त्योबाट खाना नपुग्दा अब यो कोरोनाले गर्दा भोकभोकै झन्सारो ग्राहकहरू नआउँदा यस्तोमा परेकोहरूलाई चाहिँ राशन पानी अलिकति बाँड्नेदेखि लिएर उनीहरूलाई औषधि उपचारदेखि लिएर अनि पढ्न लेख्न सिकाउने प्लस ब्यागहरू बुन्ने मास्कहरू बनाउने सबै प्रोग्रामहरूमा हामीले त्यसरी उनीहरूलाई चलाइराखेको छौँ। सकारात्मक विचारहरू सिकाउँदै उनीहरूलाई ग्रुप बनाएर चाहिँ 60-70 जनालाई चाहिँ हामीले तिनीहरू त्यहाँ ग्रुप बनाएर र उहाँका छोराछोरीलाई नै गरिरहेछौँ सेवा गरिरहेछौँ पढाउने ओर्ने र अनि बाहिर चाहिँ अब जति हामीले भ्याउँछौँ त्यति हामीले गरिरह हुन्छौँ। कसैलाई हस्पिटल लानुपर्ने कोही बाटोमा फालिएको यस्तै अब जवानीभरि कमायो तर केही पनि बचाउन नसकेको कमाएको पैसा चाहिँ गाउँमा माइतीहरूले खाइदिएर पछि फेरि दिदी बहिनीलाई निकालिदिएको र त्यहीँ गएर अनि उनीहरू त्यहीँ लम्पसार परेकाहरूलाई पनि उठाएर ल्याउने काम भएको छ। हामी कहाँ अहिले 60 वर्षको 62 वर्षको 55 वर्षको दिदी बहिनीहरू हुनुहुन्छ।
यहाँले कुरा गरिरहँदा रेस्क्यु एकदमै गाह्रो कुरा हो होइन, उहाँहरूको संरक्षण गाह्रो कुरा हो, जसको घर परिवारले नै उहाँहरूलाई राख्न चाहिरहनु भएको छैन, जसको कोही पनि छैन, जसलाई धेरै सहयोग साथको आवश्यकता छ, उपचारको आवश्यकता छ, सिपको आवश्यकता छ, न्यायको आवश्यकता छ, ती आवश्यकता भएकाहरूलाई नै संरक्षण गर्नु उहाँहरूको जीवनको दायित्व लिनु सजिलो कुरा होइन। यो चाहिँ आशा नेपालले लगभग 25 वर्षदेखि गर्दै आएको छ होइन विमलाजी? यहाँ त संस्थापक मध्येकै एक, अहिले कार्यकारी निर्देशकको रूपमा निरन्तर रूपमा आशा नेपाललाई अगाडि बढाइरहनु भएको छ। आशा नेपाल अगाडि बढिरहँदाखेरि जीवनको आशालाई बढाउने काम पनि गरिरहेको छ, धेरै बाल बालिकाको आमाहरूको होइन, स्वास्थ्यले साथ दिएन, उमेरले साथ दिएन होइन, विभिन्न कारणले निकालिनु भयो, कहाँ जाने कहाँ बस्ने एउटा बाटोको बास हुँदा यहाँहरूले आश्रय दिएर राखिरहनु भएको छ। साँच्चै आशा नेपालसँग जोडिएको यहाँको कथालाई आज कार्यक्रम आजका नारी मार्फत रेडियो नेपालबाट सुनाउन मन लागेको छ। आज फेरि हामी कार्यक्रम आजका नारीबाट भन्न चाहन्छौ कि हामी हाम्रो समाजमा हाम्रा धेरै यस्ता दिदी बहिनीहरू हुनुहुन्छ जो अरूको हक अधिकारको लागि, शिक्षा स्वास्थ्यको लागि, क्षमता अभिवृद्धिको लागि साथ र सहयोग र सहारा भएर बाँचिरहनु भएको छ। त्यस्तै आत्मनिर्भर जीवन बाँच्ने प्रेरणा स्रोत भएर रहनु पनि भएको छ। त्यही मध्येको उदाहरणको रूपमा हामी यहाँलाई लिन सक्छौँ। हामी आज छोटकरीमा एकल आमाको भूमिका निर्वाह गर्दै आशा नेपाललाई निरन्तरता दिनको लागि यहाँले गर्नुभएको सङ्घर्ष, पीडालाई जित्दाखेरिको त्यो अनुभव आज हामी छोटकरीमा हाम्रो कार्यक्रम मार्फत राख्न चाहन्छौँ।
मेरो बिहा भएको 25 वर्षसम्म चाहिँ म जसो तसो बसेको थिएँ। त्यसपछि अब मेरो छोरा थियो, एउटा छोरा पनि बित्यो। अब छोरी दुईटा थियो, एउटा विदेशमा गयो, एउटा घरमा मसँग थियो। अब त्यति बेला पनि अब मेरो हस्बेन्डले अर्को लिएर हिँड्नु भएपछि अब धेरै नै गाह्रो भयो। अब संस्थामा पनि उहाँहरूको सहयोग थियो मलाई होइन, त्यसले गर्दाखेरि अब परिवारको पनि एउटा सपोर्ट थियो भने अरूको पनि सपोर्ट थियो। अब उहाँहरू सबैजनाले नै छोडेर गइसकेपछि त जिन्दगी त कहाँ पुग्यो नि, अब सकियो त गयो। अब छोरा पनि मर्यो इन्जिनियर पढ्दै गरेको, अब हस्बेन्डले छोडेपछि अब आजभन्दा 17-18 वर्ष 19 वर्ष अगाडिको कुरा, 30 जना बच्चा थियो त्यति बेला। डोनरले अलिअलि दिने पैसा पनि को राम्रो को नराम्रो भनेर रोकियो। त्यस्तो अवस्थामा 30-40 जना मान्छेको चाहिँ सेवा गर्नुपर्ने अनि यिनीहरूलाई छोड्न नसक्ने त्यस्तो अवस्थामा चाहिँ एउटा कस्तो भने एउटा सहरमा बसिरहेको मान्छे खपक्क टिपेर लगेर जङ्गलको बिचमा छोडेर आएको जस्तो अवस्था थियो कि। उहाँले फेरि मलाई सम्बन्ध विच्छेदको मुद्दा हालेको, अब मुद्दा भनेकै नजान्ने मान्छे, पुलिसै नजान्ने, के अब मुद्दै नजान्ने, वकिलै नजान्ने मान्छेलाई त्यस्तो गर्दाखेरि त्यो सबै कुरालाई नै सामना गर्नु पर्यो। त्यो मृत्यु भयो भनेर शोकले रुन पनि पाइएन, मलाई छोडिदियो लोग्नेले भनेर चाहिँ अब कतै गएर बस्न पनि पाइएन मेरो बच्चाहरूले गर्दा होइन। अनि त्यस्तो अवस्थामा चाहिँ एउटा अब उभिनु पर्ने अवस्था आयो, कहिले कहिले त्यस्तो धाँधोमा उभिनु पर्ने रहेछ। मैले पनि खासै त बुझेको थिएन, अब उमेर पनि अलि सानै जस्तो, आफूले त्यति नजानेको डिपेन्डेन्ट लाइफबाट अब सिङ्गलमा आएर गर्नु पर्दा, हुर्केको बच्चा बित्दा, अब श्रीमानले छोड्दा त धेरै नै त्यो त के भयो नि, अब त्यसको त कुरा गरेर बयान गरेर साध्य नै छैन। मैले जिरो फिल गरेँ जिन्दगीमा, त्यो परिस्थितिलाई के गर्ने, केही गर्न सक्ने अवस्था थिएन। अब बच्चाहरूलाई मुख हेर्नै पर्यो, मैले भाकालाई त मैले हेर्नु पर्यो नि, अब कहाँ जाने, आफै त खुट्टा टेक्न नसकेको बेलामा मैले अरूलाई बोक्नु पर्ने अवस्था थियो होइन। कति दिनसम्म त मैले चिया र चिउरा खुवाएँ बच्चाहरूलाई, कालो चिया र चिउरा है, अनि तर पनि बच्चाहरूलाई एउटा माया र प्रेममा चाहिँ मैले कहिले वञ्चित गरिनँ। अनि 3 वर्षसम्म मैले यस्तो कष्टकर जीवन जिएपछि चाहिँ अनि जोस मान्छेहरूले अब बिस्तारै कसैको सहयोगबाट यताउतिबाट गर्दै गए, भगवान भरोसा भन्दा अरू पनि केही थिएन मलाई, खालि ईश्वरको शरण पर्नु भन्दा अरू केही थिएन। गर्दै जाँदा भन्दै जाँदा पछि मुद्दा पनि अब त्यो टुङ्गो लाग्यो, अनि यो कुरा पनि टुङ्गो लाग्यो। अब बच्चाहरू पनि ठुलो हुँदै गए, बच्चाहरूले पनि सपोर्ट गर्न थाले, कान्छी छोरी साथमा थियो, कान्छी छोरी पनि विदेश गयो, भाका बच्चाहरू पनि हुर्केर गए। जो 3 वर्षसम्म चाहिँ मैले एकदमै अग्नि परीक्षा नै दिनु पर्यो होइन, जुन परिस्थितिमा एउटा पुगेँ त्यो परिस्थितिले मलाई धेरै बलियो बनायो। तपाईँहरू कोही पनि हरेस नखानु, विशेष त हाम्रो नेपालमा श्रीमानले छोडेको, श्रीमानले टर्चर गरेको, यस्तै कुराबाट धेरै नै नारीहरू आज विस्थापित भएका र धेरै मेन्टल सम्बन्धीको रोग पनि लागेको अनि धेरैले आफ्नो जीवन गुमाएका पनि छन्। कोही पनि निराश नहुनुहोस्, तपाईँहरू आउनुहोस् म कहाँ, कसरी जिउनु पर्छ म तपाईँलाई भन्छु। म एकदम साधारण नारी हो, मैले मेरो बच्चाहरूलाई पढाउनको लागि मैले सापट्टि पैसा पनि पाउँदैन थिएँ, मैले पढाउनु पनि 8-10 महिना फी तिर्दैन थिएँ, तर हामीले यदि खुट्टा टेक्यौँ भने चाहिँ आज मेरा त्यही बच्चाहरूले चाहिँ अरूलाई सपोर्ट गर्न सक्ने भएर मैले पनि आज 100,000 सपोर्ट गर्नलाई मैले सकिरहेको छु। गन्ती नै छैन त्यसको त कति भनेर गन्नै पर्छ भनेदेखि हामीले यदि खुट्टा टेक्यौँ भने मेरो धेरै एजुकेसन भएर म धेरै धनी भएर म धेरै सक्ने बोल्न जान्ने भएर म लागेको होइन, तर यदि हामी चाहिँ एउटा आत्मनिर्भर भएर उभियौँ भने चाहिँ हामीले चाहिँ धेरै कुराको परिवर्तन ल्याउन सक्ने रहेछौँ भन्ने म आफैलाई पनि विश्वास छ। अनि त्यसकारण सम्पूर्ण नारीहरूलाई चाहिँ कमजोर नहुनुहोस्, बलियो हुनुहोस्, जस्तो परिस्थितिमा पनि खुट्टा टेकेर उभिनुहोस्, चाहे श्रीमानले जतिसुकै ल्याउन् जेसुकै गरौँ खुट्टा टेकेर उभिनुहोस् र साहस गर्नुहोस् भनेर म यही तपाईँहरूलाई चाहिँ उत्साह दिन चाहन्छु र प्रेरणा दिन चाहन्छु। तपाईँलाई तपाईँहरू कोही पनि आउनुभयो भनेदेखि चाहिँ तपाईँहरूलाई भेट्नु भने म यही कुरा नै गर्नेछु, मरेर जाने झुन्डेर मर्ने कुरा चाहिँ होइन, केही न केही चाहिँ गरेरै छोड्छु भन्ने कुरामा चाहिँ मलाई एउटा अगाडि बढ्ने साहस मिल्यो र म त्यो कुराले गर्दा अगाडि बढेँ, अनि समय परिस्थितिले साथ दिएको कारणले अगाडि बढ्दै जान र सकेर अनि अब धेरै रुनीहरूको लागि म आँसु पुछ्नेछु। म जस्तो पीडा म जतिको मान्छेले त यसो भोग्नु पर्यो भने अरूले कति भोगेका होला नि त भनेर चाहिँ त्यो कुराले गर्दा मलाई खडा हुनलाई र अगाडि बढ्नलाई मलाई हिम्मत र साहस आयो।
रेडियो नेपालबाट कार्यक्रम आजका नारी सुनिरहनु भएको छ भने महिला सवाल उठान गर्ने क्रममा महिला शक्तिमा केन्द्रित रहेर आज हामी कुराकानी गरिरहेका छौं। आशा नेपालको कार्यकारी निर्देशक, आशा नेपालको संस्थापक मध्येकै एक विमला थापासँग बेचबिखन विरूद्धको अभियानमा सशक्त अभियन्ताको रूपमा विगत लामो समयदेखि लागिरहनु भएको छ, क्रियाशील रूपमा आज हामी उहाँको यो जीवन शक्तिको कथालाई, यो अनुभवलाई यहाँहरूमा आज राखिरहेका छौं। विमलाजी, अप्ठ्यारो पर्दा ती बेचबिखनबाट प्रभावित हाम्रा दिदीबहिनीहरू, दिदीबहिनीहरूका ससाना बच्चाहरू, जो दिदीबहिनीहरू विभिन्न स्वास्थ्य समस्याबाट पीड़ित हुनुहुन्थ्यो उहाँहरूको स्वास्थ्य उपचारको लागि, न्यायको लागि, संरक्षणको लागि, पुनस्थापनाको लागि आर्थिक सहयोग जुटाउने क्रममा विभिन्न काम गर्दाखेरिको अनुभव पनि त होला नि होइन यहाँको?
एकदमै छ, एकदमै एकदमै हजुर। सुरुमा अब मलाई यो घरहरू चाहिँ पहिला नै राम्रो काम गरेको बापत यो जमिनहरू किन्ने पैसाहरू त्यो दिनुभएको एउटा ठुलो घर बनिसकेको थियो त्यो मेरो, अनि त्यसले गर्दा मलाई घरको समस्या चाहिँ परेको थिएन बस्नलाई चाहिँ, तर मलाई अब बत्ती पानी खाना पिउन सबैको समस्या हुँदाखेरि चाहिँ कसरी चाहिँ अब मैले गर्ने त भन्दाखेरि चाहिँ अब मसरुम रोप्ने गरेँ, त्यति बेला थोर बहुत भए पनि त्यहाँबाट पनि भयो, त्यसपछि त्योबाट अलिकति बढाएपछि बङ्गुर पालन गर्ने भनेर भन्यौँ, अनि बङ्गुर पालन त्यहाँ खोलातिर मान्छे राखेर बङ्गुर पालन पनि गरेँ, बङ्गुर पालनमा एकदमै नाफा नभएको त होइन, एकदमै नाफा रहेछ बङ्गुर पालनमा, 60-70 भयो कि बङ्गुर पनि, बङ्गुर पालनबाट धेरै राम्रो भयो तर मैले त्यो कन्टिन्यू गर्न सकिनँ, त्यसबाट त्यो पैसाले मैले माइक्रो भ्यानहरू किने, माइक्रो भ्यानहरू पनि यो रोडमा चलिराखेको थियो, अब नयाँ चाहिँ किनेको होइन, मैले पनि थोरै थोरै पैसा लगाउँदै अनि बाँकी फाइनान्स गर्दै चलाइराखेको थिएँ, अनि माइक्रो भ्यानबाट पनि दाल चामल खाने पैसाहरू त्यसरी पनि जुटाइराखेको थिएँ, अब त्यसपछि के गर्ने भनेर चाहिँ मैले सोचिराखेको छु, अनि गाई पालन पनि गरेँ, मैले स्टाफहरू राखेँ, गाईहरू पालन गरे, त्यहाँबाट पनि हामीलाई राम्रै बाँच्यो, दुधहरू बेचेपछि पराल सराल सबै किन्न र मलसल पनि त्यहीँबाट भइहाल्ने, हामीलाई फाइदा भने मल हुने, बच्चाहरूले दुध सित्तैमा खान पाउने खालको एउटा प्रोग्राम राखेको थियो, त्यो पनि त्यति नराम्रो थिएन, त्यो पनि अब कन्टिन्यू गर्न सकिएन, तर अहिले चाहिँ यति बेला हाल्दै चाहिँ कुखुरा पालनहरू बच्चाहरू त्यस्तोहरू पनि अलिअलि गराएँ, सायदहरू मात्रै होइन अनि गरिराखेको छन् र अनि यहाँ अहिले बच्चाहरूले चाहिँ फेरि बरिस्ता सिक्दैछन्, अब बरिस्ता खोलिदिनुपर्छ हामीलाई भन्दैछन् ल, त्यसको लागि चाहिँ अलिकति सोचिरहेको छु अहिले,
त्यो कामले जाँगरले सहयोग र साथ दिइरह्यो। अहिले आशा नेपालमा नै शिक्षित भएका होइन संरक्षणमा रहेका छोराछोरीहरू बाहिर गएर कमाएर फेरि आशा नेपाललाई नै सहयोग गर्दै आएको कुरा पनि सुन्नमा आएको छ नि होइन?
एकदमै हजुर हो, एकदम पक्का कुरा हो यो,
उहाँहरू आफू जस्तै भाइ बहिनीहरूको लागि,
उनीहरूले भाइ बनाएका छन्, बहिनी बनाएका छन्, मलाई आमा बनाएको छन्, अब क्यालिफोर्नियामा छ एउटा छोरा अनि त्यसपछि एउटा छोरी हवाईमा छ यो आशा नेपालबाट गएको, एउटा छोरी अस्ट्रेलियामा छ अनि अरू मेरो छोरी ज्वाइँहरू बिहा भइसकेका छन्, मेरो छोरी ज्वाइँ उता पुनामा ज्वाइँ इन्जिनियर हुनुहुन्छ, अनि यसरी यहाँबाट गएकोहरूले चाहिँ पढ्दाखेरि चाहिँ कसैको बिहा गर्नु पर्यो, मैले चाहिँ यहाँनिर उमेर पुगेपछि बिहा गर्न चाहनेहरूलाई बिहा पनि गरिदिन्छु, अनि इस्टाब्लिस हुने कसैले सानोतिनो तरकारी पसल मम पसल के खोल्नेलाई त्यो पनि एउटा सानो पुँजी दिने गरेको छु, त्यसले गर्दा मेरो यो छोराछोरीहरू सबैले एउटाको बिहा पऱ्यो भने 3-4 लाख रुपियाँ लाग्छ सानो बिहा गर्दा पनि, अनि राम्रै गर हामी दिन्छौँ भन्छन् सबैजनाले गरेर बिहा गरिदिनको लागि, मेरा दुईटा छोरी छन् अनि बाँकी आशा नेपालका भए अनि दुईटा मेरा भदैनीहरू छन्। मेरा आफ्ना दुईटा छोरी प्लस आशा नेपालको चार पाँचवटा छोरा छोरीहरूले गर्दाखेरि मलाई यस्तो आपत पर्यो भनेदेखि चाहिँ 4-5 लाख रुपियाँ तिनीहरूले एकैछिनमा जम्मा गरिदिन्छन् अनि त्यसपछि त्यो पनि मेरो गरिराखेको छ। त्यो मेरो चाहिँ त्यो च्यार चिउरा खाने बेलामा हुर्काएका मेरा बच्चाहरू यिनीहरू
ती बच्चाहरू होइन आमाहरूलाई कस्तो कस्तो अवस्थामा यहाँहरूले लिएर आउनु भएको थियो?
एउटा मेरो छोरा छ बाहिर मैले अघि भने उसलाई चाहिँ उसको आमा र बच्चा बम्बेबाट रेस्क्यु गरेको। आमा चाहिँ एकदमै एचआइभी भएको अवस्थामा थियो अनि आमा यहाँ ल्याउने बित्तिकै बित्नु भयो। मैले नै स्याहार सुसार गरेर 5-6 वर्षदेखिको अनि यहाँ संस्थामा राखेर संस्थामा बसेर लडेर सरकारसँग गरेर एउटा नागरिकता लिन सफल भएर अहिले त्यो बाहिर गएको छ अनि त्यस्तो अवस्थाबाट बम्बेबाट लिएर आएको हो। अनि अरू नानीहरूको पनि आमाहरू उतै नै बाट रेस्क्यु भएको हो। कतिजनाको अब उतै कति उतै बिहा गरेर बसेको त्यस्तै खालको अनि अर्को एउटा छोरीको पनि त्यस्तै आमालाई यसलाई सबैले त्यही नै भनौँ न अब
सबै
त्यहीँबाट रेस्क्यु गरेर अहिले हाम्रो बम्बईबाट रेस्क्यु भएको बच्चा चाहिँ अहिले सानो बच्चा 4 वर्षको छ। उसलाई चाहिँ आमा र बच्चा बेचिदिएको अनि आमा र बच्चा साथमै लगेको बच्चा सहित लगेर बेचेर स्वास्नीलाई अन्तै बेचिदिएर बच्चाको अलपत्र परेको र त्यो बच्चालाई लिएर आएको छौँ। सानो बच्चा 5 वर्षको छ भने यहाँ बाटोमा हिँडिराखेको माग्नेको एउटा लेडीको चाहिँ यहाँ प्रहरीद्वारा आइपुगेको थियो। उसले पाएको बच्चा त्यो बच्चा चाहिँ अहिले 1 वर्ष भएको छ। सबभन्दा सानो चाहिँ अहिले 1 वर्षको छ अनि उसको पनि अपरेसनहरू सबै भइसक्यो 2 अपरेसन अनि सानोमा चाहिँ अहिले 1 वर्षको बच्चा छ। यहाँ घरमा हुने पनि ब्याचलर गर्नेहरू 2-3 चारजना छन्। 12 पढ्नेहरू छन्, 11 पढ्नेहरू छन्, 9-10, 8-10 सबै पढ्नेहरू छन् अनि ठुला केटीहरूले साना साना बच्चाहरूलाई हेर्नेदेखि लिएर किचन सम्हाल्ने अनि 2 छोरी केटी अहिले पनि अफिसमा अकाउन्टिङ गरिरहेछन्। हजुर, यहीँको बच्चाहरूले चाहिँ हेटौडा पनि सम्हालेको छन्। हेटौडामा पनि उनीहरूले सम्हालेको छन्। म कहाँ बाहिरको स्टाफ एकजना गार्डनिङ गर्ने हुनुहुन्छ,
तिनै छोरा छोरीहरू चाहिँ सहयोगी बन्दै पनि गएका छन्,
एकदमै सहयोगी। अनि एकजना चाहिँ तरकारी बारीमा काम गर्नुहुन्छ। तरकारी चाहिँ हाम्रो 80% किन्नु पर्दैन, हाम्रो यहाँ बारीमै लगाउँछन्। 1-2 जना बाहिरको छन्, अरू बाँकी सबै घरैकोले चलाउने, हस्पिटल लाने ल्याउने सबै यिनीहरूले नै गर्छन्।
चाह्यो भने साथ र सहयोग चाहिँ मिल्दै जाँदो रहेछ है बिमला जी?
एकदमै साथ र सहयोग। कोरोनाको टाइममा झन् यति धेरै गाह्रो भयो, तर धेरैजना चिनेको मान्छेहरूले धेरै दिनको लाइन्स क्लबबाट यताउतिबाट हजुरहरू जस्तो मान्छेहरू सबैले चामलहरू यताउति दिएर वर्षभरि नै मलाई चामल किन्नु परेन। एकदमै साथ र सहयोग चाहिँ मैले नेपालबाट पनि धेरै पाएँ है। त्यसमा धेरै आभारी छु। मलाई बाहिरको डोनर होइन, मलाई यहीँको धेरैजना बहुमूल्य कुराहरू लिएर दाल चामल चिनी ल्याएर आउनुभयो। धेरै मलाई धेरै मित्रहरूले अहिले म यहाँ नाम लिन भ्याउँदिन, धेरै मित्रहरूले सहयोग गर्नुभयो र चामल दालहरू चिनीहरू चाहिँ वर्ष दिनभरिलाई नै कोही न कोहीले ल्याइदिएर पुग्यो पनि अनि कपडाहरू घरमा बाँकी बसेको कपडाहरू सबै ल्याइदिएर पनि माया प्रेम गर्ने मान्छेहरूले सपोर्ट गर्नुभएको छ। म एक्लैले हाँके भन्न सक्छु त्यसकारण, तर मेरा सबै इष्टमित्र शुभचिन्तकहरूले गरेर चाहिँ यो कोरोनाको टाइममा पनि जो मेरा बालबच्चाहरूले राम्रोसँग खाना खाएर हुर्किन पाए।
हजुर हजुर, अबको लक्ष्य चाहिँ के छ त?
अबको लक्ष्य त यसै अब बढ्दै नै छ, यसलाई बढाउँदिन, काम बढी भयो भ्याइन भन्दा पनि यो बढी नै रहेछ। मान्छेले घर भरिसक्यो भन्दा पनि बम्बईबाट बच्चाहरू रेस्क्यु भइ नै रहेको छ, दिदी बहिनीहरू आइ नै राखेको छन्। उनीहरूलाई विश्वास भयो यो सँगै हाम्रो लागि सेफ रहेछ भनेपछि अनि त्यो नै बढिराखेकै छ। अबको लक्ष्य हेटौडामा घर बनाइसकेँ एउटा, अरू 2-3 सानसाना बन्दैछन्। अबको लक्ष्य चाहिँ बम्बईमा घर बनाएर जो रेस्क्यु हुन्छ रेस्क्यु भएकाहरूलाई राख्ने अनि त्यहाँ नेपालीहरू रेस्क्यु भएको त्यहाँ काम गर्न सक्नेलाई त्यहीँ काम लगाएर बाँकी काठमाडौँ आउने त्यो उसमा त्यसरी नै यो काम अहिले बढ्दै नै छ। अब कति वर्ष हेर्दै जाउँ
यो काम, यो निरन्तरता, यो लगाव होइन, बेचबिखनबाट प्रभावितहरूको सुरक्षा, न्याय, स्वास्थ्य, सिप, शिक्षाको लागि सशक्त एउटा अभियन्ताको रूपमा कार्यरत हुनुहुन्छ। यहाँको यो कार्यमा अझै अझै सफलता मिल्दै जाओस् र एउटा उदाहरण हुनुहुन्छ। पीडालाई शक्तिमा बदलेर अगाडि बढ्दाखेरि हिजोको दिनमा सहाराको खोजीमा हुनुहुन्थ्यो, आज धेरैको दिदी बहिनीहरूको, बाल बालिकाहरूको, किशोर किशोरीहरूको सहारा बनेर उनीहरूलाई पनि आत्मनिर्भरको बाटो लगाउँदै हुनुहुन्छ। सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता राष्ट्रिय नाराका साथ 112 अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदैछौ यो फागुन 24 गते मार्च 8 यो वर्षको। जाँदा जाँदै 112 अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हाम्रो कार्यक्रमबाट के सन्देश शुभकामना दिन चाहनुहुन्छ?
म चाहिँ यही भन्न चाहन्छु कि हामी नारी यति कमजोर पनि छैनौ, हामीलाई मान्छेले तिमीहरू कमजोर छौ भनेर कमजोर देखाइएको मात्रै हो, तर हामी यति कमजोर पनि छैनौ। र हामी म सम्पूर्ण नारीहरूलाई के भन्न चाहन्छु भने यो नारी दिवसको उपलक्ष्यमा बलियो हुनुहोस्, साहसिलो हुनुहोस्। आज जुन एउटा अँध्यारो परिस्थितिमा छौँ भने चाहिँ भोलि उज्यालो हुन्छ नै। दुःख पाएँ भनेर हात खुट्टा फाल्ने, मर्ने, बिख खानेतिर नजानुस्। आज बेलुका साँझ पर्छ, घाम अस्ताउँछ, भोलि उज्यालो हुन्छ नै हुन्छ, अवश्य हुन्छ। तपाईँहरूले डरो खुट्टा टेक्न सक्नुहुन्छ, तपाईँ बलियो नारीहरू हुनुहुन्छ। हजुरहरूलाई सबै यो नारी दिवसको शुभकामना भन्न चाहन्छु।
आज हामी माझ हाम्रो श्रोता माझ जुन अनुभव राखिदिनु भयो यसको लागि विमलाजी यहाँलाई पनि रेडियो नेपाल परिवारको तर्फबाट धेरै धेरै धन्यवाद।
चन्दाजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ।
कार्यक्रम आजका नारीको आजको श्रृंखलामा महिला सवालका विविध विषयवस्तु उठान गर्ने क्रममै महिला शक्तिमा केन्द्रित रहेर विगत 25 वर्षदेखि निरन्तर रूपमा मानव बेचबिखन विरूद्धको अभियानमा लाग्नु भएको सशक्त अभियन्ता आशा नेपालको संस्थापक मध्येकै एक, हाल कार्यकारी निर्देशक विमला थापासँग भएको कुराकानी यहाँहरूमा आज सुनायौं। अर्को साता फेरि हामी महिला सवालको विषयलाई उठान गर्ने क्रममा यहाँहरूमा आज उपस्थित हुने नै छौं। आजको लागि भने कार्यक्रम आजका नारीको यो श्रृंखलाबाट प्राविधिक साथी द्वय देवकी भण्डारी र मिनर्वा वज्राचार्यसँगै म चन्दा विष्ट पनि विदा माग्छु। नमस्ते, शुभ दिन।